ஏகத்துக்கு நீங்களே குற்றம் செய்தார்கள். அட கலன்னா அர்த்தம் பல்கே சொல்லார் ஆயா லேக்கர் ஆயா தஸ் ஹஜார் தூசரா ஆதமி இஸ்கோ மிலாயா தோ 20,000 பனே இஸ் 20,000 பே காம் கியா இஸ்கே அந்தர் தோனோ ஆத்மியோ நே மால் ஜாமில் கியா ஹை தோனோ ஆத்மியோ நே மால் மிலாயா ஹை இஸ்கா நாம் ஹை ஷிர்க் கபீ கபார் ஐசா ஹோதா ஹை ஏக் ஆத்மி பைசே லேகே ஆதா ஹை ஏக் ஆத்மி ஹிஜ்ரத் கர்னே கா வாதா கர்தா தும் பைசே தோ காம் மை கருங்கா இஸ்கா நாம் ஷிர்க் நஹீ ஹை இஸ்கா நாம் ஹை முதாரபத் இஸி உசூல் பர் உலமா மே பென்சியோ கே நிஜாம் கோ காயம் கியா ஜாயேகா کہ پیسہ ہو خود آدمیوں کا کام کرنے والے ہوں کچھ اور آدمی وہ ایک بالکل غلط مسئلہ ہے جس سے مسائل کبھی اور آئیں گے کیونکہ کبھی اور مسائل ہیں مزاربت کا ذکر نہیں بارہ مزاربہ مزاربہ ہے جس کے لیے اخبارات میں ریڈیو پر ٹی وی پر آج کل سننے میں آتی ہے وہ یہی ہے کہ پیسے ایک آدمی دے لینا دوسرا آدمی ہے وہ بھی جائے تھے اپنی شرائط کے ساتھ لیکن ایک غلط مسئلہ ابھی کی جو خطو یہ ہے کہ دونوں آدمی پیسے اور پیسے کو ملا کے کام شروع کریں اس کا نام ہے شرکت اور یہ چرن بالکل جائز اور صحیح ہے. البتہ شرکت یہ قسم تو ہوتی ہے جو میں نے بتائی مال کو ملایا جائے ایک قسم ہوتی ہے کہ نہیں مال کی بات نہ ہو بلکہ دونوں اپنی محنتوں کو ملا اور محنتوں کو ملا کے یہ طے کریں اس میں ہمارا حصہ برابر کا ہوگا. یہ شرکت ہوتی ہے ان لوگوں کی جو مزدوری سے کام کرتے ہیں. مثلاً جو مزدور ہیں جو سامان اٹھا کے گھر سے ادھر لے جاتے ہیں دونوں نے یہ مل کے طے کیا کہ ہم دونوں مزدوری کریں گے اور جو کچھ ہم کمائیں گے جو کچھ ہم پیسہ حاصل کریں گے وہ ایک جگہ جمع کر کے رکھیں اور مہینے کے آخر میں آسا آسا پاتے ہیں. یا جیسے یہ جو حجام کی نائی کی دکان ہوتی جو حجام ہیں جو نائی ہیں اس میں پیسے کی بات نہیں کام کی بات ہے. ایک نائی اپنا کام کر رہا ہے دوسرا اپنا کام کر رہا ہے دونوں کو پیسے ملے. دونوں نے کہا کہ جو کچھ ہم کمائیں گے جگہ جمع کریں ہر مہینے کے آخر میں تقسیم کر دیں. یہ غلط ہے یہ باتیں اس لیے کہ شرکت عمل میں نہیں ہوتی. ایک کام آپ کریں ایک کام ہم کریں ہر پیسے آپس میں شیئر کریں. شرکت ہوتی ہے مال کچھ پیسہ آپ نے کرائے کچھ پیسہ ہم نے کرائے ملا کر کاروبار کیا جائے تب اس مال کو جو پروفٹ ہو جو نفع ہو اس میں بھی ہمیں حصہ ملے جو نقصان ہو وہ بھی ہم دونوں برداشت کریں. تو شرکت کسی بھی قسم میں ہوئی یا یہ دونوں آدمی کام کر رہے ہوں گے اور اس سے جو پیسہ ملے اسے جمع کیا جائے یہ شرکت بات ہے. یا دونوں آدمی پیسہ لے کر آئیں گے یہ شرکت بالکل صحیح ہے. یا ایک آدمی پیسہ لائے گا ایک آدمی محنت لائے گا یہ بھی شرکت صحیح ہے مگر اسے شرکت نہیں کہیں گے اسے مظاہرت کہیں گے. شرکت کرنے والوں کے لیے بھی وہی پانچ شرطیں ہیں جو شریعت ہر اس آدمی کے لیے ہیں کہ اس کو کبھی مال دینا پڑتا ہے. بالغ ہوں عاقل ہوں زیادہ سے کام کریں مجبور نہ کیا جائے اپنے مال کو استعمال کرنے کا انہیں حق تھا. میں نے عرض کیا کہ میں زیادہ تفصیل میں نہیں جاؤں گا بہت سرسری طور پر جتنا آپ کو سمجھنے کے لیے ضروری ہے میں بیان کر کے آگے بڑھ جاؤں گا. تو شرکت کس چیز کا نام ہے جن چیزوں میں شرکت ہو سکتی ہے کون آدمی شرکت کر سکتے ہیں شرکت یا شراکت یا پارٹنرشپ اس کے مسائل اس وقت بیان کیے جا رہے ہیں. اس سلسلے میں ایک مسئلہ اور شرکت کرتے وقت یہ ممکن ہے اصل میں شرکت کا اصول یہ ہے کہ جو آدمی مال ملا کے اپنے پیسے ملا کے رقم ملا کے کام کرے اس میں جو فائدہ ہوگا دونوں کو برداشت دونوں کو ملے گا نقصان ہوگا دونوں کو برداشت کرنا پڑے گا. اور فائدہ اور نقصان کس طرح سے جو ان کے مال کا ریشو ہے جس حساب سے پیسے دیے ہیں اگر برابر برابر دونوں کے پیسے ہیں 10,000 اس کے 10,000 اس کے تو 90 میں آدھا اس کا آدھا اس کا نقصان میں آدھا اس کا آدھا اس کا. اور اگر پیسے کم زیادہ ہیں ایک کے ہیں دو تہائی ایک کا پیسہ ہے ایک تہائی ٹو تھرڈ اور ون تھرڈ 90 میں بھی یہی ہوگا نقصان میں بھی یہی ہوگا. جس کے دو تہائی ہیں اس کو نفع بھی دو تہائی ملے گا نقصان بھی اس کو دو تہائی اٹھانا پڑے گا. جس کا ایک تہائی ہے اس کا نفع بھی ایک تہائی اس کا نقصان بھی ایک تہائی. اور اگر یہ تو ہے شرط اصول اور عقلن بھی یہی جتنا مال ہے اسی حساب سے دونوں کو نفع اور نقصان کے اندر حصہ ملے گا. لیکن اگر یہ شرط کر دی جائے تو فرق یہ مال دونوں ملا لیکن سارا نفع ایک کو ملے گا یا سارا نقصان ایک کو ملے گا تو یہ شرط غلط اور باطل ہے. شرکت صحیح شرکت صحیح کام جو آپ نے کیا صحیح شرط غلط ہے. جب نفع ملے گا آپ اس شرط کو نہیں مانا جائے گا شریعت کے اصول پر عمل کر کے برابر سے پیسے ملا ہے برابر سے دونوں کو نفع ملے گا. इसी तरीके से अगर कुछ ऐसी शर्त लगाई जाए कि जो अकलत से गलत हो रही हो, जिसकी मिसाल ये कि फर्ज कीजिए दो आदमियों ने माल लगाया बराबर, और अगर कोई शर्त नहीं लगाई तो जितना जिसको नफा मिलना है तो शरीयत कहती है जितना माल का हिस्सा है, जितना जिसका माल है उसके हिसाब से उसे फायदा मिलेगा। तो अगर ये शर्त लगाई जाए कि दोनों माल तो बराबर में लगा रहे हैं, मगर जो काम ज्यादा करेगा उसका नफा भी ज्यादा होगा, जो काम कम करेगा उसका नफा भी कम होगा, पैसे दोनों के बराबर होंगे, मगर एक आदमी पैसे के साथ काम भी ज्यादा कर रहा है, एक आदमी काम कम कर रहा है, ये शर्त बिल्कुल सही है। और इस सूरत में नफा बराबर से कंप्लीट नहीं होगा, बल्कि जिसका काम ज्यादा है ज्यादा पैसे दो, जिसका काम कम है उससे कम पैसे नहीं होगा। लेकिन अगर कभी इसके उलट शर्त लगाई जाए बिल्कुल दिन होगा, ये शर्त लगाई जाए कि जो ज्यादा काम करेगा उसे कम पैसे देंगे, जो कम काम करेगा उसे ज्यादा पैसे देंगे, इसमें भी यही मतलब है कि शर्त बिल्कुल गलत है, शिद्दत सही, काम करना सही, शर्त गलत है, इस शर्त को निकाल के, और जब नफा आएगा बराबर से कंप्लीट होगा, नुकसान आएगा बराबर से उठाना पड़ेगा। अब एक मसले की विषय में हजार हजार मसले पोशीदा हो सकते हैं, लेकिन मैं बहुत सरकारी तौर पर एक आइडिया देने के लिए कि हमारी सरकार इस्लामी कितनी जाने और मुकम्मल है 1200 साल पहले, सिर्फ इसके लिए मैं ये मसायल जाहिर अतिबार से बयान कर रहा हूं। शिरकत के सिलसिले का एक मसला और, शिरकत करने वाले जब एक दूसरे के साथ मिलकर काम करते हैं, अब 10-10 हजार को मिला के 20,000 पैसे, 20,000 का माल जमा किया गया और 20,000 के माल से कारोबार किया जा रहा। अब इनमें से अगर इब्तदाही में ये तय कर लिया कि इस माल को खर्च करने का हम उसका होगा, 20,000 का पैसा तो 20,000 का कैपिटल जो हो गया है, 20,000 का सरमाया जो जमा हो गया, मगर अब कारोबार करना है, खरीदो फरोख्त करना है, इसमें से कुछ खर्च करना पड़ेगा, कुछ खरीदना पड़ेगा, सामान को बेचना पड़ेगा। अगर पहले से तय कर लिया जाए कि यार जिसको मतलब तय किया गया कि हम दोनों ने पैसे मिलाए, मगर ये कि भाई तो फरोख का काम क्यों करना, खरीदने का काम तुम्हारा, जिसे कहते हैं कि मतलब बैंक के चेक पर किसके साइन करें। अगर पहले से तय कर किया गया कि पैसा हम दोनों का, मगर पैसा रखना तुम अपने हाथ में, खरीदना तुम, या ये तय कर दिया गया कि दोनों में से हर एक को हम चाहे तुम पैसा खर्च करो चाहे मैं पैसा खर्च करूं, तो इसी के मुताबिक अमल होगा। लेकिन फर्ज कीजिए कि तय करना भूल गए या तय नहीं किया, पैसा मिलाकर कारोबार शुरू कर दिया, इस सूरत में शरण जब तक के दोनों की इजाजत ना हो उस वक्त तक इसमें से एक पैसे से भी कारोबार करना जायज नहीं। मिलाया 30,000 रुपया, अब कारोबार करना है तो सामान खरीद के फर्ज कीजिए दुकान पे रखना। तो अगर ये पहले से तय कर दिया है कि मार्केट जाकर कौन खरीदेगा तो उसी के मुताबिक अमल होगा जिसके बारे में तय किया। अगर ये तय किया कि एक आदमी खरीदेगा ये कह दिया कि दोनों में से जिसका दिल चाहे पैसे को इस्तेमाल कर सकता है, तो दोनों में से जिसका दिल चाहे पैसे को इस्तेमाल करे, और अगर कुछ तय नहीं किया तो फिर न वो इस्तेमाल कर सकता है, हम इस्तेमाल कर सकते हैं, बल्कि जब भी कोई चीज खरीदना हो दोनों मिलकर अपनी रिजामंदी से पैसे को हाथ लगाए, इसके बगैर जाए नहीं। ये बदला जो देखते रहे कि पार्टनरशिप में जो दोनों पार्टनर जो दोनों शरीर उनको अमीर समझा गया, यानी माल अमानत के तौर पर उनके हाथ में है, कारोबार कर रहे हैं, पैसे जमा है, पर जो दुकान में कुछ कैश पड़ा हुआ, तो अब जिसके हाथ में पैसे हैं उसको अमीन समझा गया अमानतदार। अमानतदार का मसला ये कि जिसके हाथ में अमानत, अगर वो अमानत को हिफाजत के साथ रखे और फिर वो अमानत गायब हो जाए तो शरण उसके ऊपर कोई नुकसान नहीं है, कोई तावान नहीं है, कोई मुआवजा नहीं है। एक चीज हमने किसी के पास रखवाई, जिसके पास रखवाई उसने अपनी हद तक एहतियात की, मगर फिर पड़ती के मकान में आग लग गई, चोरी हो गई, डाका पड़ गया, पर हिफाजत के साथ पैसे ले जा रहा था, रास्ते में जेल कर गई, उसकी तरफ से अगर कोई कोताही ना हो, यानी आमतौर पर हिफाजत के जो तरीके एहतियात किए जाते हैं उसने उनकी पाबंदी की और फिर नुकसान हो गया, तो अमानत रखने वाले के ऊपर कोई जिम्मेदारी नहीं, उसके लिए ये नहीं है कि वो अब उसका बदला दे। हम ये उससे नहीं कह सकते कि हम क्या जाने क्या हुआ, हमने तो तुम्हारे पास पैसे रखवाए, तुम्हें देना पड़ेगा। अमानत से ये नहीं चलता, जैसा 3-4 साल पहले आ चुका, इसी तरह पार्टनरशिप से भी यही मतलब है। पैसे मिले हुए हैं 20,000 रुपए, 5,000 दिए उसको भिजाओ और बाजार से बुला के खरीद के लाओ, या ये कि 5,000 उसको दिए कि इसको घर में रखो, अभी कल या परसों जाना और बुला चीज खरीद के लाना, उसने अपनी हद तक हिफाजत, उसके बाद गायब हो गए, चोरी हो गई, नाका पड़ गया, आग लग गई, तो अब उसके ऊपर कोई जिम्मेदारी नहीं है, कुछ पार्टनर ये नहीं है। ये 5,000 गायब हुए, इसके तुम्हारे हिस्से में से निकाले जाएंगे। मतलब 20,000 का कारोबार था, 5,000 दिए थे उनके कुछ खरीदने के, वो गायब हो गए। अब हम ये नहीं कह सकते क्योंकि तुम्हारे हाथ से गए या तुम्हारे घर से चोरी हुए, इससे तुम्हारा हिस्सा कम हो जाएगा, 5,000 तुम्हारा बाकी बचा, 5,000 गायब हो गए। नहीं, उसकी बात मानी जाएगी, ये नुकसान होगा, आधा आधा बर्दाश्त करना पड़ेगा, 2,500 वो बढ़ा लेता था। तो शरीयत में हर पार्टनर को एक अमानतदार समझा गया है। अगर उसकी बच्ची से पैसा जाए, उसने लापरवाही से काम किया था, या इसी तरह बगैर किसी हिफाजत के लिए जा रहा था और नियत कर दे, तो वो जिम्मेदार अपनी अपने हिफाजत की और नुकसान हो गया, जो बच्चे तो जिंदगी कोई जिम्मेदारी नहीं। एक पार्टनरशिप शुरू होने के बाद फर्ज सीधे बाद वक्त मुद्दत तय हो जाती है, 2 साल तक हमें करना, बाद वक्त मुद्दत से लोग पैसा मिलाया सीधे कारोबार करना, बहरहाल मुद्दत तय हो जाएगा। अगर पार्टनर में से कोई ये कहे कि बस अब इस मामले को खत्म करो, मेरा दिल नहीं जा रहा, मेरे पैसे वापिस करो, मैं जा रहा हूं, तो उसकी बात दूसरे पार्टनर को दूसरे तरीकों से मानना चाहिए। उनके लिए जरूरी है कि उसकी बात माने, सिवाय इस सूरत से कि कोई बहुत बड़ा नुकसान आ रहा हो, अब तक ये पैसा फर्ज कीजिए इस तरह लगा हुआ जब उसको निकाल कर देना मुमकिन नहीं, जरूर मुकदम देगी, इतना बड़ा नुकसान हो कि हर आदमी कहे कि ये तो तुम्हारा मुकाबला इस वक्त बने, जब तुमने 2 साल की मुद्दत तय की तो आपको बेचारा कैसे निकाल कर दे, सारा पैसा तो कारोबार में फंसा हुआ है, वो कहां से लाते हैं। अगर नुकसान पहुंच रहा है, नुकसान तो पहुंचेगा, ऐसा नुकसान कि आम आदमियों के नजदीक, अकलमंद अकल रखने वालों के नजदीक ये नुकसान सही नहीं, बादले बर्दाश्त नहीं, तो किसी पार्टनर को हक नहीं है कि मुद्दत खत्म होने से पहले अपना हिस्सा वापस ले। लेकिन अगर एक छोटा सा नुकसान है, कारोबार चल रहा था, रुक जाएगा, तरक्की बंद हो जाएगी, तो ये नुकसान की अहमियत नहीं है। जब वो कह रहा है कि पार्टनरशिप खत्म करना है तो खत्म करो और उसे उसका पैसा वापस करो। और इसी में एक आखिरी मसला कि पार्टनरशिप में जैसा कि मैंने बताया कि जब तक ये सारे पार्टनर राजी न हो, इस माल को इस्तेमाल करना चाहिए। ठीक है, फर्स्ट चीजें कारोबार शुरू हुआ सब राजी, चंद दिनों के बाद अगर किसी ने मना कर दिया, अब मैं राजी नहीं हूं, मेरे हिस्से को हाथ में लगा दें, और दूसरे कहें कि नहीं कि तुम कैसी बात कर रहे हो, सादा कारोबार चल रहा है, चलाने दो, हम राजी, वो कहे कि मैं राजी नहीं हूं, तो बहरहाल अगर वो अपनी रिजामंदी को खत्म कर दे तो उसके हिस्से को हाथ लगाना दूसरों के लिए हराम है, उसके पैसे को इस्तेमाल करना, लेकिन वो उसके लिए जाहिर है दूसरों के पैसे को इस्तेमाल करना, क्योंकि वो मना कर रहा है कि उसके माल को हाथ नहीं लगा सकते। दूसरे पार्टनर जो है कारोबार जारी रखने पर राजी है, तो इसको ये इजाजत है कि ये दूसरों के हिस्से को छू सकता है। और इस सिलसिले का बस आखिरी मसला कि जैसा आपने अभी कुछ मामला में सुना कि पार्टनरशिप बेकार गलत या किसी को शरायत बताई गई जिनमें से कोई पूरी न हो, तो अगर कभी पता चले कि जो कारोबार हम पार्टनरशिप में कर रहे हैं शरण जो गलत है, तो फिर वो कारोबार तो गलत हो गया, लेकिन क्या वो हराम भी होगा या हराम नहीं होगा, गलत हो गया, इसके बावजूद इसको जारी कर सकते हैं या जारी नहीं कर सकते हैं, तो उसके लिए शरीयत में एक मतलब जैसा मैंने मिसाल दी कि जो नाई हजाम उन्होंने मेरी एक दुकान खोली, कहा सारे पैसे जमा करो और दिन के आखिर में आधा आधा इसका ले जाए, शरण की शिरकत नहीं, यानी शिरकत गलत, गलत का मतलब क्या हुआ कि बाद में अगर कोई झगड़ा हो जाए तो कोई इनमें से कोई शरीयत की मदद से नहीं कह सकता कि मेरा इतना हिस्सा बनता है मुझे दिलवाया जाए, नहीं, ये शिरकत गलत की शरीयत ने पहले ही कहा था तो मैं क्यों हिस्सा है, तो शिरकत जब गलत होगी इसका मकसद ये कि बाद के झगड़े में शरीयत कोई मदद नहीं करेगी आप, लेकिन हाँ इसका मकसद ये नहीं है कि इस तरह काम करना गलत है, ठीक है, अगर एक दूसरे से राजी है मिलकर काम करने से तो काम करें, काम करने में कोई गलत नहीं, मसला ये कि कभी अगर पार्टनरशिप शरीयत के मसले के खिलाफ हो तो वो पार्टनरशिप तो गलत है, लेकिन गलत का मकसद ये नहीं कि काम करना हराम, अगर दोनों राजी हैं पार्टनर तो मिलकर काम कर सकते हैं जिस तरह से चाहे, लेकिन कोई झगड़ा हो जाए तो शरीयत उनकी मदद को नहीं आएगी, कि मतलब वो कहे कि शरीयत कहती है कि जी आधा आधा अगर माल बराबर का है तो नफा भी बराबर का होना चाहिए, शरीयत कहती है मैं इसमें मदद नहीं करूंगी, ये उस वक्त है कि जब सही पार्टनरशिप, जब तुम्हारी पार्टनरशिप गलत थी तो अब तुम लोग आपस में अपने मसले को खुद पूछा, तो मेरे मसले का मकसद सिर्फ ये कि अगर जिन मसाइल की पाबंदी, जिन मसाइल का जिक्र किया गया उनकी पाबंदी के बगैर पार्टनरशिप कर ली जाए तो वो जायज तो है जब तक कि कोई और हराम काम ना हो, लेकिन उसमें पार्टनरशिप के जो मसाइल शरीयत में मुकर्रर कर रखे हैं उसके लिए झगड़े की सूरत में उनसे कोई फायदा नहीं उठा सकता, उनको कोई इस्तेमाल नहीं कर सकता। ये तो था एक मसला बेकार का खत्म हो गया शिरकत का। एक मसला आता है जुआले का, एक है जुआला, शरीयत में जुआला, दुहाना कहते हैं कि कोई आदमी ऐलान करे कि मुझे फला काम करवाना है जो कर्ज देगा मैं उसे इतने पैसे दूंगा। एक है इजारा, जितना एक आदमी खुला आदमी से कहता है देखो तुम हो ये कपड़ा मेरा सी दो मैं तुम्हें इतनी उजरत दूंगा, तुम गाड़ी वाले हो तो मेरा सामान यहाँ से वहां पहुंचा दो मैं तुम्हें इतने पैसे दूंगा। इसे हम कहते हैं इजारा जब किराए के मसाय। एक है दिवाला, एक आदमी ने ऐलान आम कर दिया किसी एक आदमी से नहीं कहा तुम करो, ऐलान आम कर दिया मेरा ये सामान रखा है कि यहाँ से वहां पहुंचा देगा मैं उसे इतने पैसे दूंगा, ऐलान आम कर दिया कि मेरा ये कपड़ा है जो सी कर देगा मैं उसे इतनी उजरत दूंगा। ये मसला आमतौर पर इस किस्म के मवाकों में नहीं आता। ये कहाँ आता है? ये आता है उस सूरत में मसलन मेरा बच्चा सो गया है जो उसे ढूंढ के लाएगा इतने पैसे इनाम में दिए जाएंगे, या ये कि मेरा एक सूटकेस खो गया है या एक बैग गिर गया है उसके खुला कागजात से जो ला कर देगा उसे कितने पैसे इनाम में दिए जाएंगे। ये जो आया 1400 साल पहले इसके मसाइल कर देते बताए। इसमें शर्त यह है कि जो आदमी ऐलान कर रहा उसमें वो पांचों बातें होना चाहिए कि जो हर कारोबार में जरूरी है, माले हो आखिर हो इख्तियार से काम करे इरादे से काम करे और उसको अपना माल इस्तेमाल करने की पाबंदी न हो। अब जब एक आदमी ये ऐलान करे कि जो मेरा काम करेगा मैं उसे इतने पैसे दूंगा तो जरूरी है कि जिस काम का वो ऐलान करे वो काम हराम काम न हो। ऐलान किया कि मतलब अगर कोई शराब दिएगा ये वाली शराब लेके दिखाएगा तो मैं उससे इतने पैसे इनाम में दूंगा, ये गलत, ये मामला गलत है अगर हराम काम का जिक्र हुआ। इसी तरह ऐसे काम के ऊपर इनाम मुकर्रर करना यानी ज्वाला का मकसद कुछ कुछ इनाम के बराबर इनाम का ऐलान करना किसी काम के इसे कहते हैं शरीयत में ज्वाला। या ये कि अगर कोई शख्स किसी ऐसे काम पर इनाम दे जो वैसे ही करना वाजिब है एक आदमी के लिए, मतलब जो आदमी आज जोहर की नमाज पढ़ेगा उसे नहीं सुने इनाम देगा, ये भी गलत बातें शरण सही नहीं। या ऐसे काम के लिए इनाम का ऐलान करे जो बिल्कुल बेफायदा हो, हर अपन मत कहे कि उसमें पैसे देने का फायदा क्या, ये तो पैसे जाये करना, मतलब ऐलान कर दे कि अगर कोई आदमी अंधेरी रात में कब्रिस्तान में चला जाए तो मैं उसे इतना इनाम दूंगा, ये गलत है ऐलान, ये इनाम गलत है, देना गलत है और लेना गलत है। मतलब अंधेरी रात में कब्रिस्तान में जाए इसमें क्या फायदा है, अपन इसमें कोई फायदा नहीं बताती है, जिस काम में अपना फायदा ना हो उसमें पैसे इस्तेमाल करना फजूल खर्ची है और फजूल खर्ची करण बिल्कुल खराब का है। हाँ फायदा किसने जैसे मैंने बता दी, बच्चा सो गया लेकर आएगा इतना इनाम मिलेगा, गाड़ी चोरी हो गई कोई पता बताएगा इतना इनाम मिलेगा, इसके अंदर यकीनन अपन कहती है कि कोई फायदा। अब अगर कोई आदमी वक्त ऐलान करे काम का इनाम की मिकदार न बताए, जो बच्चा सो गया है कोई आदमी लेकर आएगा उसे नाकूल इनाम दिया जाएगा, मेरा पासपोर्ट खुला मकान पर गिर गया है सफर के दौरान कोई लेकर आएगा उसे इनाम दिया जाएगा। अगर ऐलान करके इनाम की मिकदार का तो कोई मसला आता है, अगर इनाम का ऐलान करे कि दूंगा इनाम कितना दूंगा ये ना बताए तो वाजिब है कि आप तौर पर माजरे ऐसे काम के लिए जो मजदूरी मुकर्रर है वो लाने वाले को मजदूरी दी। इसमें चौथा मसला ये कि एक आदमी ने किसी काम का ऐलान किया, अगर कोई आदमी ऐलान से पहले वो काम कर चुका, ऐलान से पहले ही वो काम कर चुका तो अब फिर उसे जो है उस पर कोई इनाम वगैरह नहीं मिलेगा। ऐलान से पहले ही ऐलान होने से पहले एक आदमी ने काम कर दिया जिस काम का उसने ऐलान किया था बुला काम है जो आदमी करके देगा मैं उसे इनाम दूंगा, मतलब मेरा पासपोर्ट खो गया जिस आदमी को मिले मुझे पहुंचाए मैं उसे जितना इनाम दूंगा, लेकिन उसने ऐलान किया पासपोर्ट खोने के 3 दिन बाद हमें यह पासपोर्ट कल मिला था हमने इसको बाइकोर्स उसके नाम भिजवा दिया मालिक के नाम, यह हम आज हमने भिजवाया जुमे के दिन, अब फिर दिन उसने ऐलान करवाया कि मेरा पासपोर्ट खो गया है जो लेकर आएगा मैं उसे इनाम दूंगा। अब हमने जो उसको पासपोर्ट भिजवाया है हम जाकर उससे नहीं कह सकते तो देखो तुमको ऐलान तो करना ही था, मुझे क्या पता कि तुम ऐलान करने वाले हो, मैंने 1 दिन पहले भिजवा दिया है इसके लिए इनाम तो मेरा हम बनता गलत ये जायज नहीं। अगर कोई आदमी पहले ऐलान से पहले वो काम कर चुका है जिसका ऐलान किया गया इनाम के ऐलान से पहले तो अब वो हकदार नहीं है इस पैसे का, वो दावत मांग नहीं सकता, अकेले वाला देते वो दूसरी बात लेकिन ये मांग नहीं सकता। इसी तरीके अब ये जो मसला आ रहा है ये वो है जिसमें अल्लाह और बंदे का मामला, एक आदमी ने एक काम किया इस नियत से कि मुझे इस पर कोई इनाम नहीं लेना, उसने ऐलान किया कि मैं इतना रुपया इनाम दूंगा, मेरा बच्चा खो गया हम बच्चे की तलाश में निकले नियम के साथ तो महाराज ये थे इंसानियत की हमदर्दी का काम है इस पर इनाम कैसे लेना, हमें इनाम नहीं लेना, ढूंढा तलाश किया बच्चे को लेकर आए और उसके घर पहुंचाए, लेकिन जब वहां पहुंचा रहे थे तो रास्ते में ख्याल आया कि मुफ्त का पैसा है कि इनाम में क्यों हाथ से निकला जाए, चलो जाकर उससे बात करो कि मुझे इनाम देना, और आपने बच्चा उसे दिया इनाम मांगा तो वो तो दे देगा, लेकिन शरण आपके लिए ये इनाम खराब जायज नहीं, क्योंकि अगर किसी काम के करते वक्त मिले किसी के पर इनाम नहीं लेना और फिर बाद में आपने इनाम देना चाहा तो ये जायज नहीं। तो वो काम जो आदमी ऐलान से पहले कर दे या गुरबतन इलंदा अंजाम के बगैर इनाम की नियत उसके ऊपर उसको हक नहीं है इनाम देने का। इस सिलसिले का एक आखिरी मतलब है कि अगर किसी ने ऐलान किया इनाम देने बुरा काम करो मैं इनाम दूंगा, हमने वो काम शुरू किया तो अब जो आदमी शुरू कर दे उसके लिए जरूरी नहीं है कि उसको मुकम्मल करें, एक जायज चीज थी जायज चीज ने उस काम को छोड़ दिया, ये उसके लिए जायज है। बच्चे को ढूंढा शुरू किया दो चार घंटे ढूंढा नहीं मिला कम छोड़ दे तो कोई हरज नहीं है, इल्ला ये कि काम को बीच में छोड़ने से मालिक को नुकसान होगा। मसलन एक आदमी ने ऐलान किया कि मेरी आंख खराब हो गई है जो इसका ऑपरेशन करेगा मैं उसे 1,00,000 रुपया इनाम दूंगा। अब इसके अंदर काम शुरू किया, डॉक्टर ने कहा ऑपरेशन वगैरह करूंगा, मैं आदमी शुरू किया बीच में छोड़ दिया, ठीक है मैं इसको नहीं करता, मेरा दिल नहीं जा रहा है, नहीं चाहिए मुझे इनाम, जो एक सुबह बीच में छोड़ने से मरीज को नुकसान पहुंचने का खतरा, इसलिए बीच में छोड़ना जायज नहीं। तो जब कभी बीच में काम छोड़ने मालिक को नुकसान पहुंचे तो जायज नहीं, वरना एक आदमी काम शुरू करके उसे तैयार है कि वो काम को बीच में छोड़ सकता, अलबत्ता अगर वो बीच में इस काम को छोड़े तो वो इनाम का हकदार नहीं बने, ये नहीं कह सकता कि आधा काम तो मैंने दिया अब बाकी आधे काम के लिए मुझे लाके पैसे दिए जाए, ये नहीं कह सकता। मतलब जल्दी ऐलान किया कि कपड़ा चाहिएगा मैं उसे पैसे दूंगा, उसने कपड़ा लिया, कपड़ा लेने के बाद पर्स लीजिए नाप वाप ली और कपड़े को काटा, उसके बाद उसने कहा कि मैं इस कपड़े को नहीं सी रहा हूं, अब इसमें कोई नुकसान नहीं किसी और से सुनवाया जा सकता, लेकिन वो आधे काम के पैसे नहीं दे सकता कि मैंने कटाई की है इसके पैसे दे, नहीं ऐलान का पूरा काम करने का पूरा काम करो तो पैसे लो वरना पैसे आपने। ये मसले थे इनाम का ऐलान करने के बारे में, कब हकदार होता है आदमी कब नहीं होता। आखिर के दो मसले और मुजारहे का मसला, जैसा कि मैंने कहा आज हमारा इरादा है कि तौजीह उल मसाइल के जो मसाइल बयान करना जो आम लोगों के लिए मुफीद नहीं, लेकिन फकत इस नियत से कि तौजीह मुकम्मल हो जाए इन मसाइल को बयान किया जा रहा मुजारहे का मसला। मुजारहा के माने हैं ये मसला खालिदतन जमींदार लोगों का मसला, मुजारहा के माने हैं कि एक आदमी जिस जमीन का मालिक अपनी जमीन पर खुद काश्त न करे, खुद उसने न उगाए बल्कि किसी और आदमी को दे दे कि जमीन मेरी है मेहनत तुम करो और इसके बाद इसमें से मुझे मेरा हिस्सा दे देना, ये शरण बिल्कुल जायज है। अगर कि आजकल इस पर बहुत से लोग एतराज उठा रहे हैं कि इस्लाम में ये जायज नहीं है जिसकी जमीन हो वही काश्त, लेकिन हमारे पिता के इतवाल से बिल्कुल गलत, जिसका नाम है मुजारहा, जो जमीन एक आदमी की हो दूसरे को दे दे इस पर काश्त करो और इसके बाद हमें हिस्सा जो मिलेगा वो हम तब्दील कर देंगे। अलबत्ता इसमें छह शर्तें हैं, नंबर एक इजाबों को ये उसको दे सामने वाले को कि मैं देता हूँ सामने वाले ये नियत करके लेके मैं देता हूँ, नंबर दो दोनों जो है मामला करने का इख्तियार रखते हैं, यानी दोनों में पांच बातें हैं, बाल्य हो हासिल हो इख्तियार और नियत के साथ करें, मजबूर न किया जाए, माल को इस्तेमाल करने का शरीयत ने उन्हें माल को इस्तेमाल करने की इजाजत दी। नंबर तीन जमीन काबिले दराज बिल्कुल बंजर जमीन है, सेम आ गया छोर आ गया कोई चीज पैदा नहीं हो सकती, ऐसी जमीन को देना सही नहीं। और नंबर चार पांच और छह आपके तीन शर्त क्या है कि मौलियत कर लिया जाए, तीन बातें चौथी शर्त यह कि यह मौलियत दिया जाए कि कितना हिस्सा मालिक का होगा कितना हिस्सा फसल उगाने वाले और पैदा करने वाले निस्बत के साथ कि आधा आधा एक तिहाई दो तिहाई मिकदार के साथ नहीं कि 10 शेर या 20 शेर या 50 शेर, यह नहीं क्या पता इसमें 50 शेर निकलेगा भी इंडिया नहीं निकलेगा, जो चीज नामालूम हो उसको कभी शरीयत में मुकर्रर नहीं किया जा सकता। इसमें निस्बत तय कर जितना होगा इसका आधा होगा मेदार तय करना जायज है। नंबर चार जमीन को तय करें कौन सी जमीन, एक मालिक की 50 जमीन है बाकी जमीन मैं तुम्हें देता हूँ गलत, तय करो ये कौन सी जमीन। नंबर पांच पीरियड तय करें मुद्दत कब से कब तक के लिए दे रहे मुद्दत का तय करना जरूरी है, अगर ये छह बातें मौजूद हो तो मालिक को इख्तियार है अपनी जमीन किराए पर दूसरे को दे सकता है ताकि वो उसमें फसलें होगा। और इसी सिलसिले का एक आखिरी मसला मुसाफात का मसला, एक एक मसले में मैं पूरा इकहत्तर दिशा का बयान कर रहा हूँ कि किसी वजह से कि हमारे लिए इतना मुसीब नहीं है फिलहाल। मुसाफात मुसाफात माने हर साल दरख्तों को मालूम होगा आपको कि एक तो बदल होती है हर साल लगती है या साल में दो दफा लगती है काटी जाती है दोबारा भी निकालना पड़ता है, ایک باغات ہوتی کہ ایک درخت آ گیا اگ گیا پیدا ہو گیا اب اس میں ہر سال پھل آتے ہیں. تو مطابقات کا مطلب ہے کہ پھلدار درختوں کسی آدمی کو اجرت پر دینا کرایہ تو تم انہیں پانی دو ان کی حفاظت کرو اور ان کا پھل تم دو اس کے بعد اس میں اتنا حصہ مجھے دو اتنا حصہ تم دے دو. شرط یہ بھی بالکل جائز ہے اگر وہی ساری باتیں طے کر لی جائیں جو ابھی بتائی دے کہ کتنا حصہ ہوگا کون سا باغ دیا گیا ہے کتنے درخت دیے گئے ہیں کتنے اجرت کے لیے دیے گئے ہیں وہی شرطیں جو مزارات میں ہیں وہی اس میں بھی ہے صرف ایک شرط بڑھ جاتی ہے وہ یہ کہ یہ معاملہ فقط الدار درختوں کے لیے کرنی وہ درخت جن میں پھل نہیں رکھتے ان کو کسی کو اجرت پر یا کرایہ پر دینا کبھی نہیں. جیسے نیم کا درخت ہے بیٹ کا درخت ہے چنار کا درخت ہے جس میں پھل نہیں رکھتے البتہ وہ درخت جن میں پھل نہیں رکھتے لیکن ان کے پتوں کا فائدہ ہوگا پتے استعمال ہوتے ہیں جیسے آم کا درخت اس کے پھل استعمال ہوتے ہیں اگر کوئی ایسا درخت ہو جس کے پتے استعمال ہوتے ہیں اس صورت میں بدلا ہے اختلاف مثلاً مہندی کا درخت مہندی کے پتے عام طور پر معاشرے میں استعمال ہوتے ہیں آپ کے نزدیک اسکال یہ صحیح نہیں ایسے پتوں کو کرائے پر ایسے پتوں والے درخت کو کرائے پر دینا جس میں پھل نہ ہو پتے تو میں نے بات کہتے ہیں بالکل جائز ہے کوئی حرج نہیں پتوں کا اگر استعمال ہے تو پتوں والے درخت دیجیے ایک سال کے لیے تمہارے ہیں جتنے پتے توڑ کر دیتے ہو تمہاری مرضی ایک تہائی مزے دے دیں کوئی بات کہتے ہیں پھل میں تو صحیح پتوں میں اسکال اسی طرح اس کا الٹ مسئلہ ہے وہ درخت جس میں پھل نہیں ہوتا وہ پھل والے درخت جس میں درخت نہیں ہوتا بیلے ہوتی جیسے خربوزہ اس کا درخت نہیں ہوتا کہ درخت سے توڑا جائے اس کی بیل ہوتی تو وہ پھل کے جس میں درخت نہیں ہوتا بیل ہوتی اس کے بارے میں آپ کا کوئی کہتے ہیں مشکل لیکن مہینے صاحب کہتے ہیں بالکل منع فقط شریعت نے اجازت دی ہے درختوں کے بارے میں پھلوں سے اس کا تعلق نہیں اگر درخت میں پھل لگ رہا ہے تو ٹھیک اگر پھل درخت سے نہیں لگ رہا ہے تو غلط ہے اس طرح کرایہ پر دینا جائز نہیں. اس کے ساتھ ہی یہ مسائل ختم ہوئے. اب میرا اپنا اندازہ یہ کہ فقط ایک مہینہ اور باقی ہے جس میں توجہ مسائل مکمل طور پہ ختم ہو جائے گی لوگ کے مسائل ہیں. اب یہ مسائل ختم ہو گئے جو آپ کی ضرورت کے نہیں ہے آئندہ سے سب اہم مسائل آ رہے ہیں جو لوگ کے مسائل ہیں وقت کے مسائل ہیں وقت کے مسائل ہیں وسیعت کے مسائل ہیں اور میراث کے تھوڑے سے مسائل بس مطلب پانچ ٹاپک بچے ہیں اور ایک وکالت کے مسئلے چھ ٹاپک بچے ہیں جو میرے اپنے اندازے سے چار ہفتوں میں آ جائیں گے تو تقریباً ایک سے ڈیڑھ مہینے کے بعد توضیح المسائل کا یہ حصہ ختم ہو جائے گا. البتہ نئے مسائل جدید مسائل وہ بعد میں آئیں گے تو ہماری جو چھ یا سات سال کی پوری کوشش تھی وہ انشاءاللہ ایک سے ڈیڑھ مہینے میں اختتام کو پہنچ رہی ہے جس کے بعد دوبارہ تقریب کے مسائل سے گفتگو کا آغاز ہو. یہ گفتگو ختم ہوئی میں پھر معذرت خواہ ہوں کہ آج اگر یہ طالباً یہاں آنے کے بعد کئی مرتبہ کافی کثیر تعداد میں لوگ پہنچے ہیں لیکن مسائل کو ہو گئے جو آپ کو اتنے مفید محسوس نہیں ہو رہے ہوں گے اس کی وجہ میں نے بتائی تھی شروع میں آپ سے میں پھر بتا دوں کہ ہمارا مقصد مسائل کے ساتھ ساتھ ایک مرتبہ توضیع کو مکمل پسند کرنا توضیع کے کچھ وہ چیپٹر جو آپ کے لیے مفید نہیں آج کبھی ان کے لیے رکھا گیا تھا تاکہ ایک آئیڈیا ہو جائے آپ کو کہ اسلامی فقہ 1400 سال پہلے کتنی جامع جتنے سارے مسائل کو جمع کر لیا تھا 1400 سال پہلے جن پر آج تک ترقی یافتہ ممالک کے لیے قوانین کی تقریب میں اختلاف ہے کہ کیا قانون بنایا جائے لیکن 1400 سال پہلے یہ سب چیزیں بن چکی اور توضیع مکمل ہو جائے یہ مقصد تھا تو خیر یہ آج کی کچھ گفتگو ختم ہوئی انشاءاللہ آئندہ سے پھر آپ کے لیے مفید مطالب اور مباحث آ جائیں گے. ضرور دیجیے محمد والے موجودہ دور کے اہم ترین مسئلے پر ہماری گفتگو ہو رہی تھی اور وہ مسئلہ یہی تھا کہ وہ حقیقت جسے 1400 سال سے مسلمانوں کی خدما اور مسلمانوں کی سیرت نے بالکل ثابت کیا یعنی داخل کی منوانے کی حرمت کا مسئلہ آج کل اسے متنازعہ بنانے کی کوشش کی جا رہی اور ان احمقانہ دلیلوں کی مدد سے لوگ اس پر اعتراض کرتے ہیں تعبیلات کو تبدیل کر لیا جائے جو بہت سے لوگ کرتے ہیں اس किस कुरान में लिखा, किस आयत में लिखा, साफ साफ दिखाओ। आयत में कोई घुमाव फिराव नहीं होना चाहिए, किसी हदीस की मदद नहीं लेना। इस दिन के जो सवाल किए जाते हैं, जैसा कि मैंने पहले भी कहा कि जो मसला जिसके 1400 साल से आले मोहम्मद और उनके मानने वालों एक मजबूत तरीन मौकफ था, और वो जगे हुए थे इस बात पर कि कुरान की हर आयत समझ लेना सिर्फ अपने इंसानी से मुमकिन नहीं, जब तक कि उसके साथ अहादीस रसूल और अहादीस मासूम को न मिलाया जाए। और यही सबक इतिहास में खुदा काफी है वाले नजरिए को कभी भी हमारे मकसद फिक्र में नहीं माना, और जिन्होंने इस नजरिए को माना भी उन्होंने भी ये कहकर नहीं माना है कि हदीस को मुतलका और बिल्कुल छोड़ देना। बहरहाल ये सारी बातें जो हो चुकी है इनको आज छोड़ा देना बेकार। अब सरसरी तौर पर कुरान और हदीस की रोशनी हम ये आपके सामने बयान करने की कोशिश कर रहे थे कि वो मुकम्मल तरीन और मजबूत तरीन दलीलें कौन थी कि जो इस बारे में वाज हिदायत करती कि दावे के मनवाने को इस्लाम ने इकट्ठा फराम करार दिया कि इस मसले में किसी भी मुसलमान फिरते ने इख्तलाफ की जो हक हिम्मत नहीं की, और ऐसा मसला जिसके तमाम इस्लामी फिरते मुतफिक हो जाए बाद हालतों में जरूरियात दीन में दाखिल हो जाता कि जिसका इंकार करने वाला असलत इस्लाम के लिए खारिज हो सकता। तकरीबन वो कैफियत दारी के मसले पर भी पाई जाती, अगर जो मुकम्मल तौर पर तो नहीं लेकिन तकरीबन वो कैफियत यहाँ पे मौजूद। मैंने गुजश्ता तकरीर में अर्ज किया कि दारी के सिलसिले में हमारे पास एक अहम उसूल जो है शरीयत का, वो ये कि उलमा ने जो साबित किया है और तय किया कि जब भी ये मालूम हो जाए कुरान और हदीस की मदद से कि किसी कौम पर अजाब खुदा आया, किसी कौम को अजाब दिया गया, तो अजाब कभी किसी सुन्नत काम के उतर पर नहीं दिया जाता, अजाब कभी किसी मकरूह काम के छोड़ने करने पर नहीं दिया जाता। मकरूह वो काम है कि जिसकी शरीयत ने हमको इजाजत दी हुई, सुन्नत वो काम है कि जिसकी शरीयत ने हमको इजाजत दी हुई है कि चाहे करे चाहे छोड़। तो ऐसा काम जिसके बारे में उस वादे मतलब पहले इलाज करे कि तुम्हारी मर्जी, करोगे तो सवाब, छोड़ोगे तो कोई हरज नहीं, बस फिर अगर कोई उसको छोड़ दो तो उसको अजाब देना, ये न सिर्फ ये जो खुदा की शान के खिलाफ है बल्कि उस अकीदे फजल के खिलाफ है, और खुदा की जात पर एक बुहतान और इतिहास। दाही के सिलसिले में हमारे पास बाहे रिवायतें मौजूद कि एक में मुसलसल और मुतासर मरतबा कई कौमों फकत किसी की अजाब हुआ जो तो इस काम को अंजाम दे दे। इसके बारे में तीन बहुत ही मोहम्मद करीब रिवायतें हमारी किताबों में मौजूद, जिसमें से एक का तस्करा गुजश्ता हफ्ते हुआ, दूसरी आधी आई की आधी आ जाए, और इस सिलसिले की तीसरी रिवायत हमारी आइंदा जुमे की तकलीफ में आपके सामने आए। जब कौम लूट के बारे में जो रिवायत हमारे यहाँ मिलती है तो कौम लूट को किन बातों में आजाद दिया गया, इसमें एक रिवायत में 22 चीजों का तस्करा और एक रिवायत में तकरीबन 10 चीजों, लेकिन 10 चीजों पर इतफाक है कि कम से कम ये 10 बातें तो ऐसी कि जिनके ऊपर कौम लूट पर अजाब आया। और ये रिवायत एक ऐसी रिवायत जो इमाम हजरत के हवाले से तमाम मुसलमानों ने ली, बहुत कम रिवायतें ऐसी हैं जो मुसलमानों किसी मासूम के हवाले से पहुंची। ऐसा मुमकिन है कि एक रिवायत हमारे यहाँ सदैमान के हवाले से आई और वही रिवायत आप मुसलमानों के यहाँ उनके किसी रावी के हवाले से आई, मगर ऐसा हो कि एक ही रावी हमारे यहाँ की रिवायत और आम मुसलमानों के यहाँ की रिवायत, बहुत कम ऐसी रिवायतें मिलती और दावी का मसला उस मसाइल में से एक जिसमें इमाम मासूम की रिवायत जिसे जलालुद्दीन सुयूती ने जामे उस तबीर में दर्ज किया और हमारे उलमा ने अपनी किताबों में दर्ज किया कि कौम लूट को जब बातों की वजह से आजाद मिला जिसकी तकलीफ मैंने कर दी, जिनमें एक सबक ये भी था कि वो लोग हजफ हो या हो अपनी दाढ़ियों को मुनाते। और उसके बाद मैं बयान कर रहा था वो रिवायत जो हमारे अक्सर उलमा कराम ने अपनी किताब में नकल की, जिनमें से उसूल काफी जैसी मुस्तनद किताब भी शामिल है, वसाइल किया जैसी किताब भी शामिल है, मुस्तदरकुल वसाइल मिर्जा हुसैन नूरी की किताब भी उन किताबों में से एक किताब, सैयदुल मुत्तकीन ने अल्लामा मजीदी ने भी इस रिवायत को नकल किया, मदीनतुल माजिद ने सैयद मोहम्मद हाशिम बहरैनी ने भी इस रिवायत को नकल किया, किताब इरशाद में शेख अब्दुल्ला किताब इरशाद में शेख मुफीद ने भी इस रिवायत को नकल किया, किताब मुख्तार अमाल में शेख अब्दुल्ला ने इस रिवायत को नकल किया, और खुद शेख सदूक जैसे मुहद्दिस کہ جن کا زمانہ غیبت صغرا سے زمانے سے بالکل مستقل اس روایت کو نقل کیا جو میں نے گزشتہ ہفتے بیان کی. وہ روایت اگر کہ اپنے مقام پر مکمل اسلیے سے راضی کی اہمیت اور واضح ہو جائے, اس روایت کو میں دوبارہ آج بیان کر کے مکمل کرنا چاہتا ہوں کہ جب ابابۂ والیہ جو دور امیر المومنین کے انتہائی دیندار خاتون وہ نقل کرتی تو میں نے امیر المومنین کو دیکھا کہ ان کے ہاتھ میں کوڑا اور وہ شریفت القبیر یعنی سوکھے کے بازار کا وہ حصہ جہاں پہ گوشت فروخت ہوتا, شریفت القبیر میں امیر المومنین ہاتھ میں کوڑا لے کے جا رہے ہیں اور ان تمام لوگوں کے جو مار ماری ایک نظر کی مچھلی جس کے اوپر گرجے نہیں ہوتے اسے فروخت کرتے نظر آ رہے ہیں, کوڑے مار مار کے انہیں اٹھاتے اور کہتے ہیں کہ اے مست شدہ, اے بنی اسرائیل کے مست شدہ اور بنی مروان کے لشکر کو بیچنے والوں. قرآن ابن احمد امیر المومنین کے قریبی صحابی جو جملہ سن کے کھڑے ہو جاتے ہیں اور کہتے ہیں کہ یا امیر المومنین وہ کون جو بنی اسرائیل کے مست شدہ اور جیش کے بنی مروان بنی مروان کا لشکر. امیر المومنین جواب دیتے کہ یہ کیسی قوم کہ جو اپنی داڑھیوں کو منڈواتی اور اپنی موتوں کو بڑھاتی تو اگر سکول جا اور اللہ نے ان کو قبض کیا اس مچھلی کی صورت میں, اور یہ وہی قوم ہے کہ جس کے اوپر عذاب خدا نازل ہوا. ابابہ کی عظمت بتانے کے لیے میں نے اس جملے کو دوبارہ آپ کے سامنے پیش کیا کہ ابابہ کہتی اس کے بعد میں امیر المومنین کے پیچھے پیچھے چلی یہاں تک کہ بازار کوفہ کے اس میدان میں جا کر امیر المومنین بیٹھ گئے. میں آگے پہنچ جا کے میں نے سلام کیا اور سلام کر کے کہا کہ میں اس لیے آپ کے پاس آئی تاکہ آپ کی امامت کی کوئی دلیل اور موجودہ طلب کروں. امیر المومنین نے ہاتھ کے اشارے سے میدان میں پڑے ہوئے سنگریزوں کی جانب اشارہ کیا اور کہا کہ ان میں سے ایک پتھر کو اٹھا دینا. میں اس مرتبہ پتھر کو اٹھا کے امیر المومنین کے پاس پہنچی. میرے مولا نے اس پتھر کو ہاتھ میں لیا اور ایک انگلی کی مدد سے اس کے اوپر مہر لگا دی. ایک نفس اس پتھر کے اوپر پٹھا پٹھا آیا, میرے حوالے کیا اور کہا کہ ایک یہ ہے میری امامت کی دلیل اور میرے بعد اس نے اتنی طاقت کہ میری طرف اس پتھر پر اپنی انگلی سے مہر لگا سکے, سمجھ لینا کہ وہی میرا جانشین. ابابہ کہتی اس کے بعد ایک وہ زمانہ آیا کہ اسی میدان اسی مقام پر میں نے امام حسن کو بیٹھے ہوئے دیکھا جو لوگوں کے درمیان بیٹھے اور لوگوں کے مسائل کا جواب دے رہے. میں ایک مرتبہ امام حسن کے قریب پہنچی. امام حسن نے اس پتھر کو لیا اور جس طرح امیر المومنین اپنے ہاتھ سے اس پر مہر لگائی اسی طرح امام حسن نے بھی اس پتھر پہ مہر لگائی. پھر وہ زمانہ آیا کہ میں مسجد نبوی میں داخل ہوں اور مسجد نبوی کے سین میں نے امام حسین کو بیٹھے ہوئے دیکھا جو لوگوں کے مطلوب گفتگو تھے. میں قریب پہنچی اس پتھر کو امام حسین کی خدمت میں پیش کیا. انہوں نے کہا کیا میرے باپ اور بھائی کے بعد تیرے تجھے ضرورت ہے کہ میں بھی اپنی امامت کی نشانی تجھے پیش کروں. میں نے کہا کہ ہاں, میں یہ چاہتی ہوں کہ آپ کی امامت کی دلیل بھی میرے پاس آ جائے. رسول کے امام حسین نے اس پر اپنے ہاتھ کی انگلی سے مہر لگائی. اب آپ کہتی ہوں کہ اس کے بعد چوتھے امام کا زمانہ آ گیا. 113 سال کی میری عمر ہو چکی تھی اور میں انتہائی بڑھاپے اور کمزوری کی حالت میں تھی, لیکن پہلے تین معصوموں کے برف چوتھے امام کے پاس جب کبھی میں جاتی تھی مجھے مایوس واپس پلٹنا پڑتا تھا, اس لیے کہ اتنی کثرت سے رکوع اور سجود کرتے تھے, اتنی کثرت کے ساتھ چوتھے امام نماز پڑھتے ہوئے نظر آتے تھے کہ میں ایک مرتبہ مایوس ہو گئی کہ کیسے کون سا ایسا وقت ہے کہ میں اس مہر کو اس مہر کے لیے 70 کو امام کے سامنے پیش کروں اور میری زندگی بڑی مختصر ہے. پتا نہیں 113 سال کی عمر ہو چکی اب بہت مختصر زندگی رہ گئی, پتا نہیں جس وقت بلاوا آ جائے. یہاں تک کہ ایک مرتبہ اسی مایوسی کی حالت میں جب میں پہنچی چوتھے امام کے پاس تو وہ ایک مرتبہ نماز کو روک کے میری جانب متوجہ ہوئے اور پہلے تو انہیں سے میری جانب اشارہ کیا کہ ابابہ چوتھے امام کے خود موجودات میں سے خود ایک موجودہ میری جوانی واپس آ گئی اور اس کے بعد میرے ہاتھ سے اس پتھر کو لیا اور اس کے اوپر اپنی انگلی سے مہر کو دب دیا اور اپنی امامت کا ثبوت دیا. اس کے بعد پانچویں امام کا زمانہ آیا, یہ پتھر میں نے ان کی خدمت میں پیش کیا. چھٹے امام کا زمانہ آیا, ان کی خدمت میں پیش کیا. ساتویں امام کا زمانہ آیا, ان کی خدمت میں پیش کیا. آٹھویں امام کا زمانہ آیا, ان کی خدمت میں پیش کیا اور ان سب نے اس پر اپنے اپنے ہاتھ سے مہر لگائی. اب دلجائے امام کہتے ہیں کہ اس کے 9 مہینے کے بعد یعنی آٹھویں امام کی مہر کے 9 مہینے کے بعد اب آپ والیہ کا انتقال ہو گیا اور وہ اس دنیا سے رخصت ہو گئی. اب یہ وہ خاتون جن کے بارے میں روایت یہ ہے کہ جب تمام دنیا امام حسین کے زمانے میں حاضر کے دربار میں جاتی تھی تو یہ امام حسین کی بارگاہ میں حاضر ہوتی تھی. एक मरतबा इनके चेहरे पर सफेदी के दाग आ गए, मुझे एक बीमारी एक मरज सफेदी के दाग पैदा हो गए। इमाम हुसैन ने अपना लुहाब जहन इनको अटा दिया और कहा कि अपने चेहरे पर मलो, और उस लुहाब जहन की बरकत से इनके सफेदी के सारे दाग खत्म हो गए। ये वही राशियां कि जिससे हमारे पास वो रिवायत भी मौजूद है, ये कहती है कि एक मरतबा मैंने इमाम पंजुम को एक हालत में देखा कि वो मस्जिद नबवी के शहर में बैठे थे, लोगों का हल्का था चारों तरफ, लोग सवाल और जवाब कर रहे थे और वो हलाल और हराम के जवाब दे रहे थे। ये हबाबा वालिया ही वो राजिया जो कहती है कि खुदा के मतलब मैंने खुद देना तो देखा कि एक ही वक्त में उस जगह पर बैठे बैठे एक सोबत में एक नजीब में एक वक्त में पांचवें इमाम ने 1000 मसाइल के जवाब अदा किए थे अपने सामने खड़े हुए लोगों को। और ये वो राजिया इनके बारे में रिवायत कि इतनी ज्यादा इबादत गुजार थी कि इबादत की वजह से इनके जिस्म की घास टूट गई थी और इनका चेहरा कसरत सजूद की वजह से जल चुका था। अब इस मुकदस तरीक राजिया की जबान से हमारे सामने जो रिवायत पहुंची इसके अंदर किसी किस्म के शक सुबह की गुंजाइश नहीं, इसीलिए आज मुस्तरद तरीन हमारी किताबों में रिवायत आई और वो सब मुस्तफेद है इस बात से कि अमीर उल मोमिनीन ने साफ साफ कहा कि वो कौम जो अपने दाइयों को बनवाती थी उन पर खुदा ने अजाब भेजा, उन्हें मत किया, और अब ये अमल खुद इतना बदतरीन अगर कि हमारे यहाँ ये साबित ये रिवायत तब्दील के साथ आंदा आई कि कौन कौन से जानवरों के बारे में साबित है कि खुदा ने उनको मत किया, लेकिन इतना साबित कि जिस इंसान को भी जानवर की शक्ल में तब्दील किया गया वो 3 दिन से ज्यादा जिंदा न रहा। इतना बदतरीन है ये दावे मनवाने का अमल कि अमीर उल-मोमिनीन ये बर्दाश्त नहीं कर पा रहे कि इसी शक्ल सूरत का जानवर बाजार के अंदर फरोख किया जाए। ये कराहियत है दावे के मनवाने के अमल से और दावे के मनवाने वाले से कि वो रसूल जिनके बारे में कुरान गवाही देता हमा अल फलना का इशारा फसल आलमी इनका का लाला खुलक अजीज ऐ रसूल हमने आपको कायनात के लिए रहमत बना के भेजा, ऐ रसूल बेशक आप अखलाक अजीम की मंजिल में फायद है। कुरान किसी को अजीम कहे कुछ और पर तबाह है, अब किसी को अजीम कहे कुछ और पर तबाह है। यही वो आयत है कि जिससे अमीर उल-मोमिनीन ने एक मरतबा उसको जवाब दिया जिसने कहा था या अमीर उल-मोमिनीन जितनी भी अखलाक मोहम्मद कि अरे अमीर उल-मोमिनीन मुझे पैगम्बर इस्लाम के अखलाक उस दिन के बताइए कि क्या क्या अखलाक रसूल थे। मेरे मौला ने यही तो कहा था कि बताओ दुनिया की चीजें कितनी हैं तो इन्हें गिन के बताओ। वो हैरान होकर कहता है मौला कि ऐसा सवाल कर लिया आपने, भला किसी के लिए मुमकिन है कि वो दुनिया की चीजों को एक वक्त में खड़े खड़े गिन दे। मेरे मौला ने कहा तेरा ये ख्याल दुनिया के बारे में जिसके बारे में कुरान कहता है वहां बताओ दुनिया इल्ला कलील कि दुनिया की चीजें कलील जिसे कुरान कलील कह रहा तो उसे नहीं गिन सकता, और उससे सवाल कर रहा कि जिसे कुरान अजीम कह रहा मैं उसे गिनकर तेरे सामने बयान कर दूं। जब कलील इसे कहते दुनिया के अंदर जितनी चीजें सबको मिले तब भी कुरान कहता है ये कलील तो अजीम क्या होगा, लेकिन वो अखलाक अजीम पर पाए वो कायनात के लिए रहमतों ने आलमी जिसके बारे में कभी आपने ये भी पढ़ा कि अगर उसका जान भी शहीद हुआ तो आप उसके दुआ के लिए उठे रहे, इसके बारे में आपने ये भी पढ़ा कि अगर उसके रास्ते में कांटे भी जाए गए तो कभी उसके पेजाने पर बल न पड़ा, इसके बारे में आपने ये भी पढ़ा कि जब उसके सर पर पूरा करकट रोजाना फेंका जाता था और एक मरतबा न फेंका गया तो परेशान होकर सवाल किया कि वो औरत कहाँ है, और जब इब्तला मिली के बीमार है तो खुद अयादत के लिए जाते और जब घबरा के लिए कहती कि अय अब्दुल्ला के लिए तूने बदला लेने के लिए ऐसे वक्त इंतजार किया कि जब मैं बहुत ही ज्यादा मजबूर हूँ तो कहा कि मैं फकत इसलिए आ रहा हूँ कि पता नहीं मेरी कोई मदद करने वाला है या नहीं है, अगर मेरी किसी किस्म की मदद दरकार हो तो मैं तेरी मदद को हाजिर हूँ। ये उनसे गुफ्तगू कर रहे रसूल जो काफिर है जो बुतपरस्त है जो मुशरिक है, लेकिन कुफ्र बुतपरस्ती और शिर्क के बावजूद आप यहाँ पर रसूल अपने मकाम पर है इसलिए कि रहमतुल लिल आलमीन है इसलिए कि खुल्क अजीम के मालिक है। लेकिन इसी पैगंबर के सामने जब गाली बनवाने वाला आता है तो उस वक्त पैगंबर इस्लाम की क्या कैफियत होती है जो रिवायत मुस्तदरकुल मसाइल के मिर्ज़ा हुसैन नूरी ने नकल की ताकि रौज़तुल सफा में इस रिवायत के राज़ी किताबुल मुंतफा के अंदर की यह रिवायत मौजूद है कि जिस वक्त 7 हिजरी का जमाना आया सुलह हुदैबिया के बाद पैगंबर इस्लाम ने तमाम अतराफ के ममालिक को दावत इस्लाम के हदूद रवाना शुरू किए, मिस्र की जानिब फंस गया, कब्रस की जानिब फंस गया, रोम की जानिब फंस गया, तो एक खत इसरा की जानिब गया कि ईरान के बादशाहों का लकब होता परवेज नाम का शख्स उस वक्त हाजिर था, यह खत इस वक्त उसके साथ पेश किया गया। اور اس نے دیکھا کہ اس خط کا آغاز ہوتا ہے کہ محمد رسول اللہ الى کسرا عظیم الفارس، یہ خط اللہ کے رسول کی جانب سے ہے ملک فارس کے حاکم کے لیے، ملک ایران کے حاکم کے لیے۔ ایک مرتبہ حیض و غضب کی حالت جاری ہو گئی، عبداللہ ابن احنف وہ صحابی ہے جو پیغمبر اسلام کا یہ خط لے کے گئے، پرویز پرویز کسرا ایران، ایران کے بادشاہوں کا لقب کسرا لیکن اس کا نام پرویز، حیض و غضب کی حالت جاری ہو گئی۔ اور ایک مرتبہ حیض و غضب کی حالت میں کہتا کہ ویسی اور بدو عرب جو خون کا دودھ پیتے اور خون کا گوشت کھاتے، آج یہ ہمت و مجاز کہ میرے نام سے پہلے اپنا نام اس نے لکھا، یہ کہا اور ایک مرتبہ اس کے پیغمبر اسلام کے حق کو پارہ پارہ کر دیا، ٹکڑے ٹکڑے کر دیا۔ جب یہ خبر پیغمبر اسلام کو مدینے میں ملی، ہاتھوں کو اٹھایا، اللہم مصدق من قول، خدا بندہ جس طرح اس نے اس خط کو کھاڑا ہے جس میں دعوت اسلام دی گئی ہے، تو اس کی مملکت کے لیے ٹکڑے ٹکڑے کر دے، تو اس کی مملکت کو بھی مختلف حصوں میں تقسیم کر دے۔ یہ دعا پیغمبر کی زبان سے نکلی، اور ادھر پرویز اس لیے جو ایران کا حاکم تھا اور عرب اس کا ایک صوبہ تھا، یمن کے گورنر کو جس کا نام باغان تھا، یہ خط لکھا کہ میں نے سنا کہ سرگنی نے حجاز میں ایک ایسا شخص ظاہر ہوا ہے جو اپنے آپ کو رسول کہتا، ذرا معلوم کر کے بتاؤ کہ یہ کون، اور اگر تم یہ دیکھو کہ وہ کوئی خطرہ ہے حکومت کے لیے تو اس کے خلاف فوج بھیج کر اسے قتل کرا دو۔ بازار نے حاکم کا حق پایا، ایک مرتبہ اپنے دو انتہائی ذہین اور ہوشیار وزیروں کو تیار کیا کہ تم جاؤ اور کہیں ملاقات کر کے آؤ اس مدینے کے اندر کہ یہ کون شخص ہے جس کے بارے میں ہمارے حاکم نے یہ خط لکھا۔ بازار کے نمائندے گئے، شہر مدینہ کے اندر داخل ہوتے ہیں، روایت یہ کہ پتہ پوچھتے پوچھتے پیغمبر اسلام کے پاس آج آپ میں سے جن کو مسجد نبوی کی زیارت کا موقع ملا ہو، یقیناً انہوں نے ایک ستون دیکھا ہوگا مسجد جس کا نام ہے ستون الغفور، یہ وہ مقام ہے جہاں پہ پیغمبر اسلام باہر سے آنے والے تمام مہمانوں سے اور وقتوں سے ملاقات کیا کرتے، پیغمبر اسی مقام پر تشریف فرما۔ اطلاع ملی کہ یمن کے گورنر کے دو ایل جی اور دو حافظ آئے، ایک مسافر آیا مہمان بن کے آیا، اور وہ مسلمان بھی نہیں کہ اس کی اپنی شریعت کی پابندی کروائی جائے، مگر روایت میں یہ کہ جب پیغمبر اسلام کے سامنے پہنچے فقرہ النظر الیہما، پیغمبر نے ان کو دیکھ کر ایک مرتبہ انتہائی کراہیت اور ناراضگی کی حالت میں اپنے چہرے کو موڑ لیا، ان کے یعنی پیغمبر اسلام توجہ دینے کو تیار نہ ہوئے، ان کے چہرے کو دیکھنے کو تیار نہ ہوئے۔ وہ پیغمبر جو ابو جہل اور ابو لہب سے بھی باتیں تو کرتے ہیں، ملاقات تو کرتے ہیں، ان کے چہرے کو تو دیکھتے ہیں، لیکن بخارا اچھا جو الہما، پیغمبر نے انتہائی کراہیت کے ساتھ اپنی آنکھوں کو پھیر لیا۔ ایک مرتبہ پیغمبر اسلام کا آنکھیں پھیرنا تو لوگ حیران و پریشان ہوئے، باہر سے آنے والے مہمان ہو سکتا ہے کہ مسلمان ہو جائے، رحمتوں کے عالمین ملک عظیم کے مالک اور اس طرح سے پیغمبر کو پھیر رہے، لوگ حیران کہ پیغمبر کو آج کیا ہوا، لیکن پیغمبر کا جملہ یہ بتا رہا کہ کیا سبب تھا کہ پیغمبر نے اپنے چہرے کو پھیرا۔ روایت یہ کہ سونے کے ہاتھ پہنے ہوئے، چاندی کے کمر بند باندھے ہوئے، موزوں کو بڑھائے ہوئے، داڑھی کو منوائے ہوئے، پیغمبر نے ایک مرتبہ ان کے چہرے کے جانے اشارہ کرتے ہوئے داڑھی کے بارے میں تبصرہ کرتے ہوئے ارشاد فرمایا، من ویلا کما من ہمارا کما بحاظا، تبادی اور بربادی اور جہنم ہو، اس نے تمہیں حکم دیا ہے اس بات کا کہ تم نے اپنی داڑھیوں کو منوایا۔ پیغمبر نے لفظ ویل استعمال کیا، یہ لفظ ویل پورے قرآن کے دیکھ لیے، ہر جگہ ان لوگوں کے لیے آیا کہ جن کے لیے خدا نے جہنم کا وعدہ کیا، کبھی کسی ایسے آدمی کے لیے ویل نہیں آیا کہ جس کو خدا نے رحمت و غفلت کی اسے دلائی، ہمیشہ آیا ویلوں نے مقدمی انتہائی برا انجام ہو ان کے لیے جو تین ہفتے بدلاتے ہیں۔ آج داڑھی منوانے والے کو دیکھ کے پیغمبر کہتے ہیں ویلا کوما، تم پر آفت ہو، تباہی ہو، بربادی ہو، یہ جہنم، ویل کے جو معنی ہے کیا معنی ہے اس کے علماء نے اختلاف، یا اس کے معنی تباہی اور بربادی کے، یا اس کے معنی عذاب کے ہیں، یا اس کے معنی جہنم کے۔ من ہمارا کوما میں آگا، اس نے تمہیں اس بات کا حکم دیا کہ پیغمبر ایک کافر سے کہہ رہے ہیں کہ شریعت کے اخلاق کا پابند نہیں ہو سکتا، مگر پیغمبر کہہ رہے ہیں من ہمارا کوما میں آگا، اس نے تمہیں اس بات کا حکم دیا۔ بس ایک مرتبہ وہ لوگ جواب دیتے ہیں کہ ہمارا نا رب ہونا کسرا، ہمارے رب یعنی ہمارے حاکم کسرا نے اس بات کا حکم دیا۔ پیغمبر کہتے ہیں بلا کے رب بھی ہمارا نہیں، آپ کو یہ یقین، لیکن میرے پروردگار نے مجھے حکم دیا کہ میں اپنی داڑھی کو بڑھاؤں اور داڑھی کو صاف نہ کروں۔ اب میں اس مقام پر ایک بات بتا دوں کہ یہ تاریخ کا متفقہ فیصلہ کہ عرب کے لوگوں میں داڑھی رکھنے کا رواج تھا، ابو جہل کے چہرے پہ داڑھی تھی، ابو لہب کے چہرے پر داڑھی تھی، عرب کے لوگوں میں اس کا رواج تھا، اسی لیے شریعت نے اس کو انکار کیا۔ نہیں جو ہم نے پہلے کی تقریب، ایران کے لوگ ابتدائی سے داڑھی منواتے تھے، ایران کے لوگوں میں شروع ہی سے داڑھی منوانے کا رواج تھا، ایسا نہیں تھا کہ داڑھی کی بات کر رہا ہوں، ایسا نہیں تھا کہ وہ لوگ پہلے داڑھی رکھتے ہوں اور بعد میں کہا گیا ہو کہ داڑھی منواؤ، ابتدائی سے لڑکا بالغ ہوا اور اس نے داڑھی منوا دی۔ اب اگر ان لوگوں کی مکانہ دلیل کو مانا جائے کہ یہ داڑھی کو منوانا ان کے لیے حرام جو رب سے منواتے ہیں، یہاں پہ یہ واقعہ بالکل واضح طور پر ہمیں یہ بتا رہا کہ یہ بات اگر سے ویسے ہی اپنا غلط ہے، لیکن اگر پھر بھی ان کو دلیل کا جواب کسی دلیل ہی سے چاہیے تو یہ روایت بالکل واضح طور پر بتا رہی کہ پیغمبر اسلام نے ایسے آدمی کو بھی جو داڑھی رکھتا ہی نہیں تھا، پہلے سے ہی سے دیش پر تھا، اسے بھی پیغمبر اسلام نے بیل کہا، جبکہ وہ کافر ہے، جبکہ وہ بت پرست ہے، پیغمبر کو اخلاق کا مظاہرہ کر کے اسے مسلمان کرنا چاہیے، مگر مرتبہ نفرت کے ساتھ برادریت کے ساتھ پیغمبر نے نگاہوں کو پھیر لیا۔ یہ آنے والے ابو جہل سے بدتر نہ تھے، ابو لہب سے بدتر نہیں تھے، پوری تاریخ اسلام، یعنی میں پورے چیلنج کے ساتھ کہہ سکتا ہوں کہ کوئی شخص نہیں سے نہیں روایت میں دکھا دوں کہ ابو جہل کو دیکھ کے پیغمبر نے نفرت کے ساتھ منہ پھیرا، ابو لہب کو دیکھ کے پیغمبر نے نفرت کے ساتھ منہ پھیرا، تو پتا چلا کہ داڑھی کا منوانا اتنا بدتر گناہ کہ داڑھی کا منوانے والا ابو جہل کے چہرے پہ ڈالی ہے، پیغمبر اسے دیکھ کے نفرت سے منہ نہیں پھیرتے، اور ان لوگوں سے جن کے بارے میں خود اللہ کے رسول کو پتا ہے کہ آگے چل کے اسلام قبول کرنے والے، جن کے چہرے پہ ڈالو نہیں، تو نظر و قلعہ امام انتہائی خرابیت کے ساتھ نظروں کے انتظام جانے سے پھیرا گیا، اور اس کے بعد پیغمبر نے انہیں حکم دیا، ہمارا بھی رکھی میرے پروردگار نے مجھے حکم دیا ہے کہ میں گاڑی کو رکھوں، میں اپنی گاڑی کو بڑھاؤں، یہ پیغمبر نے بتایا، ہمارا کا مقصد ہوتا ہے واجب کام، میرے پروردگار نے مجھے اس کام کا حکم دیا ہے واجب کے طور پر کہ میں اس کام کو انجام دوں۔ وہ لوگ جو کہتے ہیں بتائیے کہاں لکھا ہے کہ گاڑی کا رکھنا واجب ہے، ہمارا کا مقصد کیا ہے؟ ہمارا کا مقصد ہے واجب، میرے پروردگار نے میرے لیے واجب قرار دیا کہ میں گاڑی کو رکھوں۔ یہ سارے کے سارے جوابات موجود ہیں روایتوں، لیکن فقط اس لیے بیان نہیں کیے جاتے ہیں کہ اس قسم کی احمقانہ اعتراضات کی کوئی حد نہیں، کیونکہ آپ یہ جواب دیں گے وہ کچھ نئے اعتراض لے کے آ جائیں گے، ورنہ اسی ایک روایت کی دونوں چیزوں میں جواب، ہمارا واجب یہ نہیں لکھا ہے کہ گاڑی کا منوانا حرام، ہمارا بھی رب بھی میرے رب نے میرے لیے واجب قرار دیا ہے کہ میں گاڑی کو رکھوں، اور اسی روایت میں اس کا بھی جواب کہ صرف انہیں کے لیے نہیں جو رب کے منواتے ہیں، ان کے لیے بھی کہ جو آنے ہی نہیں دیتے، وہی اس میں شریعت ہے۔ اس کے بعد پیغمبر اسلام کے سامنے وہ لوگ کہتے ہیں کہ ہم آئے ہیں 17 حاکم ایران کی جانب سے تاکہ آپ کی کیفیت و حالت کو دیکھیں اور یہ معلوم کریں کہ کہیں ارادہ بغاوت تو نہیں ہے، یہ لوگ آ رہے ہیں، پیغمبر کہیں گے رسالت بتا رہا ہوں، یہ لوگ کس مقصد کے لیے آ رہے ہیں؟ یہ دشمن آ رہے ہیں، یہ وہ لوگ آ رہے ہیں کہ جو دنیا کی بہت بڑی فوج رکھتے ہیں، ریاست کا تقاضا کریے کہ ان کو ناراض نہ کیا جائے، اگر داڑھی کا منوانا اتنا بدتری نمبر تو پیغمبر اس پہ راضی نہیں کہ ناراض ہو جائیں، اس پر راضی نہیں کہ ایسے چہرے پہ نکال ڈالے، تو جب پیغمبر اسلام ان کے چہرے نہیں دیکھ سکتے تو جن سے پیغمبر کا راضی اعتبار سے کوئی تعلق بھی نہیں، ویسے تو ساری کائنات کے رسول مگر انہوں نے کلمہ بھی نہیں پڑھا، تو وہ کہ جو خود پیغمبر کے گھر کے آدمی ہیں، جو پیغمبر کا کلمہ پڑھ چکے ہیں، پیغمبر ان سے کیسے راضی اور خوش ہو سکتے ہیں؟ ایک آدمی ایک حکم دیتا غیر آدمی نہ مانے تو اس پر کوئی بس نہیں چلتا، نہ عقل کہتی ہے، لیکن اپنا سگا بیٹا نہ مانے، اپنے گھر والے نہ مانے تو تکلیف بھی ہوتی ہے، ناراضگی بھی ہوتی ہے۔ جو حکم پیغمبر کو ملا اگر راستے نہیں مانتا تو پیغمبر ناراض ہے، تو مومن نہ مانے، مسلمان نہ مانے تو پیغمبر کتنے ناراض ہوں گے؟ کتنے ناراض؟ علاج کر دیا، لئی تو ملنا من پلا پا ممن کھانا پا ممن ہرا پا، وہ ہم نے سے نہیں، اس کا ہم سے کوئی تعلق نہیں ہے، جو بے حیائی کی اور بے حیائی کی باتیں کرتا، ومن خلقا جو فضول خرچی کرتا، ومن خلقا اور جو اپنی داڑھی کو بنواتا، اتنے ناراض پیغمبر کہ کہہ دیا لڑتا بھیجنا یہ ہم سے نہیں، اس کا اس سے کوئی تعلق نہیں، جسے پیغمبر کہہ دیے تو اس کا ہم سے کوئی تعلق نہیں، بتائیے وہ کیا ایسے تو کیا مقام ہوگا؟ یہ لوگ مثال دیتے ہیں کہ دوستی ہمیشہ جو طرفہ ہوتی ہے، ہم کہیں کہ ہمارے بدلے ممیکا سے تعلقات، اور وہ انکار کریں اس سے میرا کوئی تعلق نہیں، تو اس وقت یہ دوستی نہیں کہلاتی بلکہ الٹا انسان کے لیے وجہ یعنی ایک جرم بن جاتا ہے، कि तुमने खुद से अपनी दोस्ती लाही थी, जिससे कोई दोस्ती नहीं, वक्त पूरा हो गया मैं दोस्ती लाइंगा बताऊंगा। रिवायत अभी नाम मोहम्मद अब करने का मकसद से जितना इतना बस करी अमल पैगम्बर देखने को तैयार है, जब बात तो बात की चीज है, बख्शिश तो बात की चीज है, देखने को तैयार है और ऐलान कर रहे हैं मुझसे इसका कोई ताल्लुक नहीं। अब इसके बाद 12 लोगों का हुआ क्या, जिन्हें मैं बाद में बताऊंगा कि क्या हुआ और किस तरह इन्होंने गाड़ी रख ली बाद में, लेकिन वक्त पूरा हो जाने की वजह से और क्योंकि अब हमारा ये सिलसिला अल्हम्दुलिल्लाह अपने पुराने तरीके पर आ गया कि वक्त पूरा हो जाए, रिवायत का मुकम्मल हो उसको हम छोड़ देते थे ताकि रहमत न हो जो वक्त का तो आयोजन करके आते हैं, इसलिए इंशाल्लाह आइंदा इस रिवायत को हम बयान करेंगे। एक बात तो मैं तस्करा कर दूँ कि सिलसिला तो बहरहाल चल रहा, लेकिन जैसा कि मैंने कहा था हो सकता है कभी कभार इसमें कोई वक्ता हो जाए कि जब इतनी सजीव मजबूरी कि हम कराची को छोड़िए पाकिस्तान के में न हो, शायद आइंदा महीने ऐसी कोई मजबूरी पेश आ जाए, लेकिन सिलसिला पता नहीं होगा कोई मतबादल इंतजाम होगा ताकि आने वालों को जहमत न हो। महाराज बताए जैसा हमारा अंदाजा ये कि आइंदा महीने में अगर कभी उनको जाना पड़ गया तो उसके पहले फौजी मसाइल खत्म हो चुकी हो और वो मसाइल बन जाएंगे कि जो फौजी में नहीं है लेकिन बहुत अच्छे क्योंकि वादा तो बहरा है रमजान के बाद शुरू करने का, तो वो मसाइल तो फौजी में नहीं है लेकिन बहुत अहम, जैसे मसल एक मुजाहरे का मसला है, एक गोल दौड़ का मसला है, एक अजियान मवाद का मसला है, वो इंशाल्लाह इसके बाद आएंगे। और अब ये यकीन लग रहा कि रमजान से ही कुछ पहले शाबान ही के महीने में नए सिरे से जकातीय मसाइल का आगाज होगा। जो साहिबान तशरीफ ले जाना चाहें तशरीफ ले जा सकते हैं और जो कुछ कमाई करना चाहें सवाल यह है कि बाद मकान पर भी आता है कोई काम वाम किसी का आपने लिया और ये आता है कि पहले कुछ तय नहीं हुआ कि जितने पैसे देना तो वो पैसे देते जो आमतौर पर माहौल और माशरे में लाए, लेकिन फर्ज कीजिए एक ऐसा काम जिसके लिए माशरे में रवाज भी न हो उसके क्या पैसे दिए जाएंगे। मतलब अगर हमसे हमने बताया बतौर मिसाल कि एक ऐलान कर दिया गया कि जो आदमी खुला कोई भी चीज लाएगा उसे इनाम दिया जाएगा, अगर इनाम का ऐलान नहीं किया जाए माकूल इनाम दिया जाएगा तो मसला यह है कि जितना माशरे में रायज है इनाम उतना इनाम दे दी, लेकिन अगर माशरे में रायज ना हो या जैसे मिसाल दी कि अगर औरत दूध पिलाए बच्चे को तो उसे हक है कि वो शौहर से पैसे मांग सकती है दूध पिलाई, लेकिन फिर इसमें कितने पैसे दिए जाएंगे जितने माशरे में रायज, तो अब आजकल के माशरे में दूध पिलाने का रवाज ही खत्म हो गया, इस सूरत में क्या होगा। इस सूरत में कुदरत नितिन के या माशरे में राय जो मसला है इसके दो तरीके हैं, एक तो ये कि वो काम माशरे में होता हो तो जीते उसमें पैसे देते हैं, एक के लिए काम नहीं होता हो लेकिन होना साहब अपन लोग हालात को जानने वाले ये फैसला करें कि इस काम से इतने पैसे होना चाहिए अलग, इससे ज्यादा जो है वो गलत हो जाएगा नहीं ज्यादा की गलत, ये आदमी ने काम किया है ये बात आपके जहन रहे कि हर मुसलमान के अमल को शरीयत ने मुहतरम करार दिया, मोहतरम माने हर मुसलमान के अमल की कीमत बगैर किसी कीमत की कोई अमल मुस्लिम नहीं, अतः ये जो फतवा जो मैंने पढ़ा ये तकलीर दिया एक राजी दिया एक माहिर दिया का तकलीर करना ये अमल एक तकलीर करना इसकी भी कीमत इसकी भी एक गुजरत जो देना पड़े देना चाहिए उतार दी तो खैर अब यह है कि जो बाकी करेगा उसकी कीमत होती माशरे में रवाज नहीं है तो ठीक है ना, लोगों से पूछा जाएगा आम माहौल में यानी जो 500 रुपये दे रहे हैं सही है या सही नहीं, वो कहेंगे हाथ धीरे कर रुकी जो कहेंगे इतने से पैसे काम तो उसने इतना बड़ा किया 700 कर दी ये ठीक है ठीक नहीं, लोगों ने कहा नहीं ये तो नहीं तुमने इतनी मेहनत की दो साल का दूध मिलाया तुम फकत 700 रुपये में कर पा रहे हो, आपने 500 रुपये बढ़ा दिए 1300 रुपये अब इतने पैसे करें सब लोगों ने कर दी तो बहुत ज्यादा हो गया, ये भी मकसद नहीं है कि तुम्हें लूटे थोड़े पैसे कम करो, तो ये कम और बेची करके जो रकम बनेगी अंदाजन वो आपको देना पड़ेगा। और अगर बिल्कुल इस तरह से तय न होने पर जो औरत वाले हैं वो हमेशा कहेंगे कि कम है, जो लड़के वाले मर्द वाले हैं वो हमेशा कहेंगे तो बहुत ज्यादा मांग रही है ये औरत, जैसा कि हमारे यहाँ झगड़ों में भी जो झगड़े होते हैं खानदान के तलाक मलाक में इतनी झगड़ा होता है नानो नफ्ते के मसले में, उस सूरत में फिर ये शरीयत कहती है तो यहाँ पर सुलह करना बाकी और सुलह कैसे की जाती है कि हमारे आइंदा हफ्ते का मौजूद होगा सुलहों के मसाले वहां से उस मसले को इंशाला हम कहते और जो जवाब कि एक आदमी ने काम शुरू किया खुदा से फिर छोड़ दिया होगा दोबारा वही काम शुरू किया पैसे के लिए बिल्कुल ठीक है वो मंगल साहबदार है पूरी उम्र पूरा इनाम मिलेगा मंगल जो है दो तरह से मुतालिक है एक मुस्ताफात से मुतालिक है, हमने ये कहा जो फलदार सड़क नहीं उसमें ये जायज नहीं है जो बगैर फल के हैं कि वो किसी को आप दें किराए पर इस नियत से कि वो पानी वाली डाले की जांच करे और उसका तो